الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين ما بعد فوض بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم آج ہفتے کا دن ہے اور ہفتے کے دن ہمارے ہاں حضرت مولانا روم رحمت اللہ علیہ کی شورا افاق کتاب مثنوی شریف کا درس ہوتا ہے اللہ تعالی حضرت کی فیض و برکات ہم سب کو نصیب فرمائے اس میں حکایات کے ذریعے سے بہت مفید مفہومات بتا دیے جاتے ہیں اور یہ بالکل الہامی نظر آتے ہیں کیونکہ کوئی اس قسم کی چیزوں کو جمع کرنے بہت مشکل کام ہے. تو ابھی ایک سوال تھا, مطلب جو ہے نا وہ اعتراض تھا ایک شخص کا آپ صلی اللہ علیہ وسلم پر کہ آپ نے حزیلی قبیلے کا جو مطلب جو ہے نا شخص ہے وہ ان کو سپاہ سالار کیوں بنائے, حالانکہ عمر اس کا کم ہے اور بڑے بڑے عمر کے لوگ موجود ہیں. تو اول تو اس کے بہت مفید مضامین حضرت نے بیان فرمائے ہیں, آج انشاءاللہ وہ جو آپ صلی اللہ علیہ وسلم کا جواب ہے وہ آج بتایا جائے گا. جواب گفتگو پیغمبر آن اعتراض کنندہ رہا, پیغمبر صلی اللہ علیہ وسلم کا اعتراض کرنے والے کو جواب دینا. در حضور مصطفیٰ قند خو چوز حد برد آن عرب از گفتگو, عاشق و نجم و سلطان ابس لب گزید آن سر و لب را گفت بس, دست میدت بحر من عش بردہاں چند گوئی پیش دانائے نہاں, پیش بینا بردائی سرگین خشک کی کہ نہ ایرا بجائے ناف مشک, بار رائے گند مغز گند مخ زیر بینی بن گو گوئی کے اخ اخ اخے برداشت دی اے گیج کاج, تاکہ کالا آئے بودت یا بدرواج, تاکہ بفری بھی مشام پاکرا آچرندہ گلشنی افلاکرا, حلم او خدرا اگرچہ گول سا خویش تن را اندکے بایت شنا, دیگر آگر باز ماند شب ویدون گربرا ہم شرم باید داشتن, خویش تن گر خفت کردہ خوب فر سخت بی دارست ستار دستارش مبر, چند گوئی اے لجو جی با صفا ای فسونی دیو پیش مصطفیٰ, صد ہزارہ حلم دارندی گرو ہر یک حلم ازاں ہم چکو, حلم شاہ بیدار را ابلا کند زیر کی سب چشم را گمراہ کند, حلم شاہ ہم چو شراب خوب نغز نغز لغزک نغز 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 نغزک برد ود بالائے مغز, مست رابی زان شراب پرش گفت ہم چو فرضی مست کج رفتن گرفت, مرد برنازا شراب زود گیر درمیان راہمی افتت چو پیر, خاصا آن بادا کی از خمی نبی اس نے میں کے مستی او یک شبیس, آ کے آصحاب کف از نقل نقل سی وسد و نسال گم کرد کردند عقل, زازنانی مصر جامع خرد اند دستہا دستہارا شرح شرح کرد ان, ساہرا ہم سکر موسا داشتن دار را دلدار می پنداشتن, جعفر تیار زام بود مست زاگرو زاگر می کرد بے خود پاؤ دست. آپ صلی اللہ علیہ وآلہ وسلم کا ایسے اعتراف کرنے والے کو جواب دینا. جب آپ صلی اللہ علیہ وسلم کے حضور میں جو کندھ کی سی میٹھی خو رکھتے ہیں اس عرب نے حد سے زیادہ باتیں کی, تو اس سورہ النجم کے بادشاہ اور سورہ بس کے سلطان نے جن کے ذکر میں دونوں صورتیں نازل ہوئیں تعجب سے اپنا لب کاٹا اور ٹنڈے لب والے کو فرمایا بس بس زیادہ نہ بول. دونوں شعروں کا لفظ خاص رعایت کے ساتھ جمائے گئے. کندھ خو میں یہ رعایت مضمر ہے کہ حضور پاک صلی اللہ علیہ وسلم بڑے سے بڑے گستاخی پر تلخی کا اظہار کرنے کے در پہ نہیں ہوتے. تاہم اس عرب کو خاموش کرانے کا جو ناگوار فرض آپ کو ادا کرنا پڑا تو معلوم ہوتا ہے کہ اس گستاخی حد سے بڑھ گئی تھی. سورہ النجم میں آپ کے برحق ہونے کا ذکر ہے, اس میں اشارہ ہے کہ اس عرب کو آپ کا زجر و منع فرمانا برحق تھا. سورہ بس میں ایک موقع پر آپ کی چیف بجے بھی ہونے کا ذکر ہے, اس سے یہ بات مستفاد ہوئی کہ آپ کی کیفیت اس وقت بھی تھی. حضور پاک صلی اللہ علیہ وسلم کو اس منع کرنے کے لیے منہ پر ہاتھ رکھتے کہ ارے تو واقف اسرار کے سامنے کب تک بولتا جائے گا, تو ایک صاحب بصیرت کے آگے سوکھا ہوا گوبر لے جاتا ہے کہ اس کو نفع مشق کی جگہ خرید لے. اے گندا مغز و ناپاک دماغ, تو مینگنی کو ناک کے نیچے رکھتا ہے اور کہتے اخا, ہاں جی اے احمق بینگے, تو نے اخا اخا کا غل مچا رکھا ہے تاکہ تیرا برا مال مقبول ہو جائے, تاکہ تو اپنے خوش گوبر اور مینگنی کے ساتھ پاک ماس کو دھوکہ دے, یعنی اس گلشن افلاک کے خوشبودار پودے چرنے والے کے دماغ کو. اگرچہ اس کے حلم نے آپ کو سادہ مزاج بنا رکھا ہے جس سے تو دلیر ہو گیا, مگر کچھ اپنے آپ کو بھی پہچاننا چاہیے کہ تیری کیا ہستی ہے. اگر رات کو دیگ کا منہ کھلا رہ گیا تو اس میں کوئی مسئلہ یا دیگ والی کی غلطی ہوگی, آخر وہ دیگ بلی کی اضافت تو نہیں, بلی کو بھی اس میں منہ ڈالتے شرم کرنی چاہیے. اگر نبی حل یا ولی حلیم متبع ہیں تو جاہلوں کو گستاخی کرتے ڈرنا چاہیے, ان کے علم کا تقاضے نہیں کر کے سنا کسن پر دلیر ہو جائے. اگر اس عالی شان بزرگ نے اپنے آپ کو سوئے ہوا ظاہر کیا تو یاد رکھو کہ وہ نہایت بیدار ہے, اس کی بکڑی درست پکڑی مت اتارو. اے منافق جھگڑالو, یہ شیطانی منتر تو مصطفیٰ سم کے سامنے کب تک پونگتا رہے گا؟ یہ لوگ لاکھوں حلم رکھتے ہیں, اس کا ایک ایک حلم پہاڑ کی مانند ہے, جس طرح پہاڑ کسی کی تاریخ سے جنبش نہیں کرتا, اس طرح حضرات بھی کسی کی ذاتی سے برہم نہیں ہوتے. ان کا حلم بیدار مغز کو بھی بیوقوف بنا دیتا ہے اور اوساؤں قوالوں کو ہوشیار بھی گمراہ کر دیتا ہے. ہوشیار آدمی بھی اس کے کمال علم سے دھوکہ کھا کر گستاخی کر بیٹھتا ہے, اور اتنا نہیں سمجھتا کہ ان کے پشت پر کس قدر بڑی طاقت آماد حمایت ہے, آخر وہ تباہ ہو جاتا ہے. ان کا حلم عمدہ عجیب شراب کی مانند ہے, جو عمدگی عمدگی میں مغز کو چڑھ جاتی ہے اور مختلف مستانہ حرکات کے باعث ہوتی ہے. مست کر دیکھو کہ اس کی عجیب شراب کے نشے شطرنج کے فضین کی طرح مست اور ٹیڑھ چلنے لگ گیا. چنانچہ جوان آدمی زیادہ تر شراب کے نشے سے بڈھے ضعیف کی طرح راستے میں گر جاتا ہے. خصوصاً وہ شراب بڑی مؤثر ہے جو دیر پا سر رکھتی ہے. جو نبی کرم صلی اللہ علیہ وسلم کے مٹکے سے نے اشکلائی, نہ وہ شراب جس کا نشہ ایک ہی رات کا ہوتا ہے, وہ شراب جس کو پی کر اصحاب کہف نقل کانے اور پہلو بدلنے غارس میں سے کوچ کرنے سے غافل ہو گئے, حتیٰ کہ 309 سال تک اپنے عقل کو کو بیٹھے. اس شراب سے مصر کی عورتوں نے پیالہ پیا اور بے خود ہو کر اپنے ہاتھوں کو چوریوں سے پارا پارا کیا. جادوگر بھی موسیٰ علیہ السلام کے فیض سے اشکلائی کا نشہ رکھتے تھے, اس لیے وہ فرعون کے سولی پر چڑھنے کو محبوب سمجھتے تھے. حضرت جعفر رضی اللہ عنہ بھی شراب سے مست, اس لیے وہ بے خودی میں ہاتھ مورا خدا میں قربان کرتے تھے. اللہ اکبر. اصل میں واقعتاً چیز جب تک کلی نہیں ہوتی اس وقت تک اس کا حق ادا نہیں ہوتا, اور جہالت بعض دفعہ بہت الٹی سیدھی حرکتیں کروا دیتا ہے. وہ شخص چونکہ منافق تھا اور ادب اس میں نہیں تھا, تو اس وجہ سے اس نے وہ باتیں آپ سے سم سے کی جو ایک عام آدمی سے بھی نہیں کی جا سکتی تھی, یعنی عام شریف آدمی. آپ صلی اللہ علیہ وسلم کی ہر بات وحی کے ذریعے سے ہوتی تھی, یعنی اپنی رائے سے نہیں ہوتی تھی, اور اگر کبھی اپنی رائے سے بات کی تو وحی کے ذریعے سے اس کو وحی کے مطابق کر دیا جاتا تھا. ہاں جی, اس وجہ سے آپ صلی اللہ علیہ وسلم کی ہر حرکت تو محفوظ تھی. جن کی کریکشن براہ راست اللہ تعالیٰ کر رہے ہوں تو کسی اور کو کریکشن کی کرنے کی ضرورت کیا ہے؟ دائرہ مطلب چونکہ اللہ پاک کے سامنے اور اللہ پاک کے نظام کے مطابق بات کر رہے ہیں, لہذا جیسے ہمارے بعض لوگوں نے سمجھانے کے لیے کہا ہے کہ بزرگوں کی الٹی بھی سیدھی ہوتی ہے, تو یہ اصل میں یہ والی بات ہوتی ہے کہ بعض دفعہ انسان خود الٹا ہوتا ہے تو اس کو چیز الٹی نظر آتی ہے. اب بزرگ سیدھی بات کر رہے ہوتے تو ان کو الٹی نظر آتی ہے تو سمجھ لیتے کہ بھائی یہ تو الٹی ہے, تو جب تک وہ اس مقام پہ نہیں پہنچا ہوتا تو اس کو تو الٹی نظر آئے گی, تو اگر وہ اس کی رہنمائی کرے گا تو اس طرح کرے گا کہ اس کو سیدھی کہے گا تو اس کو بے شک الٹی نظر آئے, لیکن عمل کرے گا تو اس کو فائدہ ہوگا. तो इसी तरीके से आप सल्लल्लाहु अलैहि वसल्लम की हर बात चूंकि अल्लाह की तरफ से थी तो किसी को एतराज करने की गुंजाइश नहीं थी। एक और मौके पे भी एक आदमी ने जो गनीमत तकसीम करते वक्त आप सल्लल्लाहु अलैहि वसल्लम से कहा कि इंसाफ कीजिए, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अगर मैं इंसाफ नहीं करूंगा तो कौन करेगा, अगर मैं इंसाफ नहीं करूंगा तो कौन करेगा। बाद में वो शख्स बहुत बड़ा फितना बन गए थे जिसने ये बात की थी, क्योंकि उसके अंदर गंद तो था ना, उसे वो गंद मौके पे जाहिर हो गया, गंद तो मौजूद था, आप सल्लम से कोई बात ऐसी बात कर सकता था। अब ये जो वाक्य हुआ है यहां क्यों बयान किया गया, उसकी वजह यह है कि नबी सल्लल्लाहु अलैहि वसल्लम और नबी सल्लल्लाहु अलैहि वसल्लम के वक्त में जो हालात हुए वो सब क्यामत तक के लिए हिदायत के निजाम का हिस्सा है, क्यामत तक के लिए उन हिदायत के निजाम का हिस्सा है। हिदायत वहीं से फूटेगा जो कुरान उस दौरान में नाजिल हुआ है उससे, और जो वाकयात उस वक्त हुए हैं और आप सल्लल्लाहु अलैहि वसल्लम की इसमें कोई रिप्रेजेंटेशन हुई है उससे। इसलिए कहते हैं जब तुम कभी इख्तलाफ में पड़ जाओ तो उसको कुरान सुन्नत पे पेश कर लो, वहां से तुम्हें हिदायत मिलेगी। तो इससे हमें ये बात पता चला कि हदीस शरीफा में जो बातें हैं, चूंकि आप सल्लल्लाहु अलैहि वसल्लम तो अब हमारे दरमियान में नहीं है लेकिन हदीस शरीफा तो है। अब अगर कोई मेरे अगर किसी के सामने आप सल्लल्लाहु अलैहि वसल्लम और आप सल्लल्लाहु अलैहि वसल्लम कोई हुक्म दे दे तो इससे इनकार तो नहीं हो सकता ना। और अगर सही तरीके से मिसाल के तौर पर मैं इधर हूं और मतलब जो है ना वो आप सऊदी अरब में हो और वहीं से मुझे हुक्म भेजे ये करो, तो मैं कह सकता हूँ कि सऊदी अरब में तो मैं तो बात समझ आ रही ना। तो जिस तरह मकानन बईद होने से फर्क नहीं पड़ता, इस तरह जमानन बईद होने से भी फर्क तोड़ नहीं पड़ता ना, चीज तो वही है क्योंकि कौल तो आपसे असलम का है। तो इस वजह से जो बात हमें आपसे असलम की पहुंची है बेशक मुझे मेरे समझ के मुताबिक सही नजर ना आए लेकिन वो सही और मेरी सोच गलत है। क्यों, वजह क्या है, हमारे साइंस के अंदर भी स्टैंडर्ड्स होते हैं, एक होते हैं प्राइमरी स्टैंडर्ड, एक होते हैं सेकेंडरी स्टैंडर्ड, एक होते हैं टर्शियरी स्टैंडर्ड, एक होते हैं वर्किंग स्टैंडर्ड। हाँ जी, तो प्राइमरी स्टैंडर्ड जो है वो तो आप सल्लम की बात है, इन तमाम जो सेकेंडरी स्टैंडर्ड्स है उसके साथ कंपेयर किए जाएंगे। अगर उस पर कभी किसी ने मुकदमा कर लिया कि ये ठीक नहीं है तो फैसला कैसे होगा, उसको प्राइमरी स्टैंडर्ड के साथ कंपेयर किया जाएगा कि उसके बराबर है या नहीं है, इस तरह है या नहीं है, और सेकेंडरी स्टैंडर्ड के साथ टर्शियरी स्टैंडर्ड को कंपेयर किया जाएगा, और वर्किंग स्टैंडर्ड को जैसे किलोग्राम है, अब वो किलोग्राम जो उधर फ्रांस में पड़ा हुआ है जो बुनियादी वो प्राइमरी स्टैंडर्ड है, फिर हर मुल्क के जो रिप्रेजेंटेड लेबॉरेटरी है तो वहां जो किलोग्राम पड़ा हुआ है पूरे मुल्क के लिए स्टैंडर्ड है, और फिर हर डिस्ट्रिक्ट के अंदर जो किलोग्राम पड़ा हुआ है वो उनके लिए स्टैंडर्ड है, और वर्किंग स्टैंडर्ड जो फैक्ट्री में बनता है किलोग्राम का बाट वो वर्किंग स्टैंडर्ड है। अब हम जो फैसले करते हैं वो तो उस पर करते हैं वर्किंग स्टैंडर्ड पर करते हैं, लेकिन अगर झगड़ा हो जाए कि आपने मुझे पूरे नहीं दिया तो फैसला कैसे होगा, आप कहते हैं बाट ही खराब है, ये बात गलत है, तो फैसला कैसे होगा, उधर जाएगा, और अगर उस पर इतराज उठ जाएगा तो फिर उधर जाएगा, उस पर भी इतराज होगा तो फिर वर्किंग स्टैंडर्ड के साथ मतलब वो प्राइमरी स्टैंडर्ड। इसी तरीके से आलिम मुझसे जब बात करेंगे तो मैं तो जाहिर मतलब है कि मेरे लिए वर्किंग स्टैंडर्ड है, और आलिम की बात के साथ अगर डिफरेंस ऑफ ओपिनियन हो जाए तो बात जाएगी फुकहा पे। वो कहाँ से पूछा जाए, मतलब उनके तारीखों में देखा जाए कि उन्होंने क्या ओपिनियन दिया है, इस आलिम की बात सही या नहीं है, और फुकहा के ओपिनियन को सहाबा के साथ कंपेयर किया जाएगा और सहाबा के कौल को आप समझ में आई ना बात। तो मतलब यही, तो अब हमारे लिए प्राइमरी स्टैंडर्ड तो आप सलम की बात है, तो वर्किंग स्टैंडर्ड वाले उठ के कह दे कि प्राइमरी स्टैंडर्ड ठीक है ठीक नहीं है, तो उसके साथ क्या किया जाएगा? मतलब है कि इंतहाई बकवास है ना। तो यही वाली बात मतलब यहां पर पेश। तो अब हदीस शरीफा जो हम तक पहुंचती है, तो वो हदीस शरीफा हमारे लिए स्टैंडर्ड्स हैं। अब आजकल ये बहुत बड़ी खबासत आई हुई है कि शरीयत में बेलगाम गुफ्तगू लोग करने लगे। मेरे ख्याल में ऐसा होना चाहिए, मेरे ख्याल में। अब मेरा ख्याल की क्या वैल्यू है भाई? तुम तो वर्किंग स्टैंडर्ड भी नहीं हो, वर्किंग स्टैंडर्ड भी तो आलिम है ना, जो इलम रखता हो वो वर्किंग स्टैंडर्ड है। तुम तो वर्किंग स्टैंडर्ड भी नहीं हो तो तुम कैसे बात कर रहे हो? तुम्हारी की हैसियत है? मेरे ख्याल में, मेरे ख्याल में ऐसा होना चाहिए। तो ऐसी चीजों में मेरे ख्याल में नहीं चलता, ऐसी चीजों में चलता है ओरिजिनल, जहां से चीज आई है उसके साथ हम देखेंगे आया उसके मुताबिक है या नहीं है। अगर उसके मुताबिक है तो अपने आप को उसके साथ अडाप्ट करना पड़ेगा, एडजस्ट करना पड़ेगा। ये वक्त की जरूरत है। हाँ जी, और इसी चीज के लिए सारी मेहनत होती है। जिसको कहते हैं नफ्स मुतमैना, वो यही होता है कि वो इस निजाम को मतलब मान ले, यानी इससे बगावत ना करे, इस पर मुतमैन हो जाए कि ये बात ठीक है, हाँ जी मैं इस बात को मानता हूँ। ये नफ्स मुतमैन होता है। हाँ जी, मेरे एक दोस्त थे, बहुत आजाद आदमी थे, क्लास फेलो थे इंजीनियरिंग में। उसके अंदर एक खूबी थी कि थे तो बहुत आजाद ख्याल, लेकिन जब मैं कभी कुरान की बात करते हदीस की बात करते उनके मुंह से फौरन बात लिखता, इट्स फैक्ट, फौरन ये बात उनकी जुबान से जैसे होंठ पे पड़े, इट्स फैक्ट, इस पे मैं बात नहीं कर रहा। ये बड़ी बात है, मतलब जाहिर है अगर कोई गुनाहगार भी हो लेकिन स्टैंडर्ड को ना चेंज करे। गुनाहगारी अपनी जगह पर, उसके तो इस्तिगफार से इलाज हो सकता है ना, तौबा से इलाज हो सकता है, लेकिन ये जो बगावत है उसका इलाज नहीं हो सकता। अगर स्टैंडर्ड को कोई चढ़ेगा तो ये बगावत है। हाँ, तो स्टैंडर्ड को नहीं चढ़ना चाहिए। हाँ, अलबत्ता ये बात है कि कह दे कि मैं गुनाहगार हूं, मैं इस वक्त अमल नहीं कर रहा हूं सही, तो ये आसान सलूशन है। मतलब ये कि आप कह सकते हैं कि आप, तो यही असल में इस सबक का नतीजा है कि इसमें हम लोगों को जो बात है मुकाम को समझना चाहिए। मुकाम क्या है? आप पैगंबर का, वो अल्लाह पाक की तरफ से बात कर रहा है। हाँ जी, अल्लाह पाक ने तो यहाँ तक फरमाया, मारे में तेजर में तो लेकिन रमा नहीं पेंका तूने जो तूने पेंका, मगर मैंने पेंका, बल्कि अल्लाह ने पेंका। और नहीं करता है आप सल्लम अपनी तरफ से कोई बात मगर वो जो उसको वही की जाती है। अल्लाह जल शानू ने तमाम आप सल्लम की बातों की जिम्मेदारी खुद उठाई कि मैं कर रहा हूं। तो लिहाजा आप सल्लम पर एतराज अल्लाह ताला पर एतराज हो जाता है, और सहाबा पर एतराज आप सल्लम पर एतराज हो जाता है। हाँ जी, ये मतलब ये बिल्कुल इस तरह इंटरलिंक्ड है, क्योंकि सहाबा की गवाही आप सल्लम ने दी है और आप सल्लम की अल्लाह ने गवाही दी है। तो लिहाजा आप सल्लम के खिलाफ कोई बात नहीं हो सकती क्योंकि अल्लाह पे बात जाती है, और सहाबा पे बात नहीं हो सकती ये जैसे फरमाया आप सल्लम ने, अल्लाह अल्लाह फी असहाबी ला ततज़ुम गर्दम मिन बादी फमन हब फी हबहुम अबगज़ुम वमन हब फमन हब फी हबहुम वमन अबगज़ुम फी बगज़ुम। ए मेरे उम्मतियों, तुम्हें मेरे सहाबा के बारे में खुदा का वास्ता, इससे बड़ी बात और क्या हो सकती है? कोई और तरीका हो सकता है? ये मेरे उम्मती, तुम्हें मेरे साहब के बारे में खुदा का वास्ता, उनको मेरे बात मलामत का निशान न बनाओ। जो उनके साथ मोहब्बत रखते हो मेरे साथ मोहब्बत रखने की वजह से मोहब्बत रखता है, और जो मेरे उनके साथ दुश्मनी रखते हो मेरे साथ दुश्मनी रखने की वजह से मुझे दुश्मनी रखता है। बस यही यही, चूंकि उनकी उनकी गवाही आप ससम ने दी है, लिहाजा उनकी मुखालिफत आप ससम की मुखालिफत है, और आप ससम की मुखालिफत अल्लाह ताला की मुखालिफत है। बराह रास्त अल्लाह ताला बचाए। किस्से सुबहानी मा आजम शानी गुफ्तन गुफ्तन बायजीद व इतराज़ मुरीदा व जवाब। अब ओ अच्छा, इशारा इशारा बतरी की जवाब जुबान बल्कि अजरा आया। हद बायजीद रमजब के कुल के मैं पाकू मेरे शान कितनी बड़ी हो, मुरीदों का एतराज़ करना और उनका उन्हें जवाब देना जुबानी जवाब दें नहीं बल्कि बतौर मुशाहिदा। बा मुरीदा आफकीरी मोहतशम बायजीद आमद के अजदा नकमनम गुफ्त मस्ताना आया आजू फसूँ ला इलाहो इल्लमा मा फाबुदोन चू गुजश्ता हाल गुफ्तन दश सबाह तू चुनी गुफ्ती व ई नव्वत सलाह गुफ्त ई बारा कुनम ई मशखलाह कारदहा दरमन जनीद आदम दम हला हक मुनज़्ज़ा अस्तनो मन बातनम चोचुनी गोयम बबायद कुश्तनम चू वसीयत करद आजाद मर्द हर मुरीद कार दे आमद करद मस्त गश्तो बाजा सोरा के जफ्त आ वसीयत हाश अस खातिर बरफ्त इश्क आमद अकल आवारा शुद सुबह आमद इश्म बेचारा शुद अकल खुद शहनास्त चू सुल्तान रसीद शहनय बेचारा दर कुंज खजीद अकल साया ए हक बुद हक आफ्ताब सायराब आफ्ताब हक चिताब चूपरी गालिब शवद भर आदमी गम शवद अज मर्द वसफे मर्दमी हर चि गोयद ओ परी गुफ्ताबुअद जी सरी गर्जासरी गुफ्ताबुअद चूपरी रा ईदमो कानून बूद किरदगार आ परी खुद छू बूद ओई ओ रफ्ता परी खुद आ ओ शुदा थुरक बे इल्हाम ताजी गोशुदा चूब खुद आयदन अजूब खुद आयदन अंधी कुलुद लुगत चू परी राहस्त इंकारो सिफत सिफत बस खुदावंदी परी वो आदमी अस परी के बाशदश आखिर कमी। वो पुरशोकत फकीर बायजीद रहमतुल्लाह अलैह अपने मुरीदों के सामने आए और बोले कि देखो मैं खुदा हूं। इस साहिब कमालात शेख ने बहाल थे मस्ती लानी कहा कोई मबूद नहीं की मगर मैं, खबरदार पर मेरी इबादत करो। जब वो हाल गुजर गया तो मुरीदों ने सुबह के वक्त आपसे कहा कि आपने ऐसे अल्फाज कहे, बोली तो ठीक नहीं है। उन्हें फरमाया अगर आपके मैंने काम किया तो याद रखो कि मेरे जिस्म में चुरिया घूमते मुझे मार दे। अकताला जिस्म से पाक और मैं बाजिस्म लिहाजा तस्बीह तंजीह का हक दार वो है मैं नहीं, पर जब मैं ये कहूं कि मैं पाक हूं तो मुझे कत्ल कर देना चाहिए। हाँ जी, जब उस आजाद मर्द ने वसीयत की तो हर मुरीद ने अलग अलग चुरी तैयार कर ली और वो फिर तजले हक के बड़े जाम शराब से मस्त हो गए और वो वसीयत उनके दिल से मैं हो गई। चूंकि अजबाजी वो कलमात गलबैश में बहालत बेखुदी कहे थे इसलिए मौलाना गलबैश के जिक्र की तरफ इंतकाल फरमाते हैं। अकल एक कोतवाल है जो इंसानी अखलाक को अतवार के चोरों की निगरानी करता है और इश्क बादशाह है जब बादशाह आया तो बेचारा कोतवाल के सिकवाने में जा चुका। हाँ जी, अकल हक ताला का साया है और हक ताला आफ्ताब है। साया को आफ्ताब हक की बराबरी की क्या ताब है? जब जिन किसी आदमी में हलूल कर जाते उस आदमी से आदमियत का वसब गुम हो जाता है, वो जिन की शक्ल अख्तियार कर लेता है और जो कुछ वो आदमी कहता है जिनका कौल होता है यानी उस जिन की तरफ जो उस आदमी में दाखिल है अगर उस आदमी की तरफ से बोला गया हो, जब जिन कोई हौसला और कायदा हासिल हो तो जिन का परवरदिगार कैसे होगा? कैसे जी आप बताएं, कितनी मुश्किल बात को कितनी आसानी से समझा दिया। हाँ जी, यानी لا يكلف الله نفسا الا وسع قرآن. اللہ جل شانو کسی بھی ایسی چیز کا ذمہ دار کسی کو نہیں ٹھہراتے جو وہ کر نہ سکتا ہو. وہ جب تک انسان ہوش میں نہیں ہے, جوان نہیں ہے, بالغ نہیں ہے, اس پر احکامات لاگو نہیں ہوتے. ہے نا بات, تو شدہ بات ہے, فقہ کا قانون ہے. جب تک انسان ہوش میں نہیں ہے اور بالغ نہیں ہے, ہاں جی, تو ظاہر مطلب ہے کہ اس کے اوپر نہیں ہوتے. تو عشق کی وجہ سے بھی ہو سکتا ہے, کسی اور وجہ سے بھی ہو سکتا ہے. اگر ایک آدمی پاگل ہو جائے مثلا اور پاگل پن میں کچھ کہے تو اس کو سزا دی جائے گی؟ اس کو تو سزا نہیں دی جائے گی. وہ معذور ہوگا. کیا ہوگا؟ معذور ہوگا. اب معذور کا حکم کیا ہے؟ کیا معذور کی اقتداء کر سکتے ہو, یعنی اس کے پیچھے جا سکتے ہو, نماز اس کے پیچھے پڑھ سکتے ہو معذور کے پیچھے؟ نہیں. تو معذور مقتدا نہیں ہو سکتا, لیکن معذور پہ گرفت بھی نہیں ہے. بس اس کے ساتھ یہ دو حکم اٹیچ تھے کہ نہ تو اس کی اقتداء کرو اور نہ جو ہے نا مطلب ہے کہ اس کی مخالفت کرو. کیوں؟ معذور ہے, وہ ہوش میں نہیں ہے. اب جو اس نے وہ بات کی, بات تو غلط تھی لیکن وہ ہوش میں تھے نہیں. جب ہوش میں آئے تو لوگوں نے بتایا کہ آپ کیا کر رہے تھے یا آپ کیا کہہ رہے تھے. اس نے کہا اچھا میں نے ایسے کہا ہے. کیسے کہا؟ کہتے بس پھر تو مجھے مار ڈالو اگر میں پھر دوبارہ ایسے کروں, مجھے زندہ رہنے کا حق نہیں ہے. یہ اس کے یعنی وہ کیسے ہوش والی بات ہے. تو ہوش میں تو اس چیز کو مانتا ہے نا, جس میں اس پہ شریعت لاگو ہے اس وقت تو اسے ہی بات کر رہا ہے, اور جس وقت اس پہ شریعت لاگو نہیں ہے تو اس کو مجرم نہیں قرار دیا جا سکتا. تو بات بڑی صاف ہو گئی. تو ایک تو یہ والی بات کلیئر ہو گئی. دوسری بات حضرت نے آج کلیئر کی, فرمایا کہ عقل کوتوال ہے اور عشق بادشاہ ہے. تو جس وقت بادشاہ آ جائے تو کوتوال کیا کر سکتے, اس کی کوتوالی تو گئی, وہ تو بادشاہ کی حکم مانے گا. ہاں جی, تو یہ والی بات ہے کہ عشق جب آ گیا, یعنی عشق میں مستی آ گئی اور ہوش اڑ گیا, تو کوتوال عقل والی بات تو نہیں رہی نا. پھر عقل تو اس کا گیا. ہاں جی, تو یہ والی بات ہے کہ یعنی یہاں پر اب بات سمجھ میں آ رہی ہے کہ حضرت بایزید بستامی رحمتہ اللہ علیہ چونکہ عاشق تھے اللہ تعالیٰ کے, اور عشق کی افراد نے اس کو مدہوش کر رکھا تھا. وہ بول اللہ کی طرف سے رہے تھے کیونکہ خود فانی ہو چکے تھے, وہ خود اللہ کی محبت میں فانی ہو چکے تھے. اس کو اپنے آپ کا ادراک ہی نہیں تھا کہ میں بھی ہوں. تو وہ جو ہے نا مطلب یہ ہے کہ وہی بات کر رہے تھے کہ جس میں گم تھے. اس کی مثال بھی دے دی کہ جیسے جن کسی کے اوپر آ جاتا ہے تو بولتا جن ہے لیکن زبان اس کی چلتی ہے جس پہ جن چڑھا ہوتا ہے. تو اگر وہ جن کسی کو گالی دے تو اس شخص کی طرف وہ منسوب ہو سکتا ہے؟ اس شخص کی طرف تو منسوب نہیں ہو سکتا کیونکہ وہ تو, اور اگر وہ جن قرآن پڑھے تو ثواب تو جن کو ملے گا. ٹھیک ہے نا؟ تو یہ جو بات ہے کہ مطلب یہ ہے کہ جو بات یعنی, تو اب اللہ تعالیٰ کے اس میں اگر مست ہو گیا اور اللہ پاک اس کی زبان سے بولتا ہے تو بس پھر, کیونکہ ہوش میں تو ایسی بات نہیں ممکن, تو اس کو مدہوش کر کے وہ اللہ پاک اگر اس کی زبان پر بولے تو بات تو اللہ کی طرف سے ہوگی. ایک بالکل جیتے جاگتے بزرگ کے ساتھ واقع ہوا اور یہ بیان کیا حضرت تانوی رحمۃ اللہ علیہ نے. فرمایا کہ ایک صاحب تھے, بزرگ تھے, उनके पास एक बुढ़िया आई, एक बच्चे ले आई कि बाबा जी ये मादरजाद अंधा है, इसके आंखों पे हाथ फेरे ताकि इनके आंखें ठीक हो जाए। उस वक्त वो बाबा जी किसी हाल में थे, उसने कहा मैं कोई मूसा हूं कोई ईसा हूं कि मैं ये काम करूंगा? मौजजात तो उनके थे, मतलब मैं तो कोई वो नहीं, मूसा ईसा तो नहीं। वो बुढ़िया रोती हुई चली गई। जैसे वो कुछ फासला तय कर चुकी तो इधर इनको इल्हाम हुआ, मूसा कौन ईसा कौन ये तो मैं करता हूं, क्योंकि मौजजा तो अल्लाह तआला का फेल है ना, मौजजा तो नबी का फेल नहीं है। इस तरह किरामत भी औलिया का फेल होता है, नहीं होता बल्कि अल्लाह पाक का फेल होता है। तो वो बुजुर्ग चूंकि इल्हाम अल्लाह की तरफ से होता है तो उसके नशे में सरशार हो गए और वो भूल गए कि लोग इधर उधर खड़े हैं। तो लिहाजा मुसलसल वो कहते जा रहे थे, वो दौड़ते जा रहे थे उस बुढ़िया के पीछे, मूसा कौन ईसा कौन ये तो मैं करता हूँ, मूसा कौन ईसा कौन ये तो मैं करता हूँ। उनके चेहरे पे हाथ पैरे और उसके दोनों आंखें ठीक हो गई। अब उसके बाद उनके मरीजों ने पूछा, हजरत आप क्या कह रहे हैं? उनके क्या कह रहा हूँ? आप तो ये कह रहे हैं कि मूसा कौन ईसा कौन ये तो मैं कर रहा हूँ। कहते अच्छा मैं से कर रहा हूँ? ओफो, ये तो मेरी बात नहीं थी, ये तो अल्लाह ताला की तरफ से इलाम हुआ था, तो मैं तो वही बात कर रहा था। अब अगर इस बात को अल्लाह की तरफ से समझे तो बात क्या है? मूसा कौन ईसा कौन ये तो मैं कर दूंगा तो कोई बात नहीं, और अगर उसकी तरफ से समझे तो बहुत बड़ी बेअदबी गुस्ताखी है। इस तरह हजरत ने एक और वाक्य बयान किया है कि एक साहब एक जगह पर रास्ते में बैठे थे और कह रहे थे मुसलसल, न तू मेरा बंदा न तू मेरा रब न मैं तेरा बंदा फिर मैं तेरी बात क्यों मानू, न तू मेरा रब न मैं तेरा बंदा फिर मैं तेरी बात क्यों मानू, मुसलसल ये किए जा रहे। अब लोग उस पर टमाटर फेंक रहे, कोई थूक रहा है, कोई क्या कर रहा है, उसको परवाह ही नहीं, मुसलसल ये कह रहा है। एक साहब आए होशियार थे, उसने आवाज दी, शाह साहब ये किससे बात हो रही है, यानी बात आप किससे कर रहे हैं? उसने आंख खोली कि माशाल्लाह एक अकलमंद से मुलाकात हो गई, एक अकलमंद से मुलाकात हो गई, मैं अपने नफ्स से बात कर रहा हूँ। मैं अपने नफ्स से कह रहा हूँ कि न तू मेरा खुदा न मैं तेरा बंदा फिर मैं तेरी बात क्यों मान। हजरत ने फरमाया कि हजरत बात तो आपकी बिल्कुल 100% सही है, लेकिन जगह आपने बिल्कुल गलत चुनी है। आप घर तशरीफ ले जाए, घर में बैठकर ये बातें करें तो आपका बात तो जाहिर है उस वक्त चलती रहेगी, लेकिन लोग परेशान नहीं होंगे। आप घर तशरीफ ले जाए। तो उन्होंने चादर कंधे पे डाला, कहते अकलमंद आदमी की बात माननी चाहिए, इसमें खैर, और घर की तरफ चल दिए। तो इस तरह होते हैं। मुझे आज ही माशाल्लाह वो एक मिला है, यानी मैं बरसों से इसकी तलाश में था, एक साथी ने भेजा है। वो ये हुआ था कि इमाम हनीफा रहमतुल्लाह अलैह की एक रिवायत थी जो उनके साथ हुआ था। तो वो ये है कि हजरत बहुत ज़हीन थे, बहुत ज़्यादा ज़हीन थे। तो उसमें ये कहते हैं आपके मुखालिफिन में से एक शख्स ने एक मरतबा आपसे अजीब सवाल किया, कहने लगा आप क्या फरमाते हो उस शख्स के बारे में जो जन्नत का उम्मीदवार ना हो, न दोजख से डरता हो न परवरदिगार से, मुर्दार कहता हो बेरुकू सुजूद नमाज पढ़ता हो, बिन देख की बात पर गवाही देता हो, सच्ची बात को नापसंद करता हो, फितने को दोस्त रखता हो, रहमत से भागता हो, यहूद नसारे की तस्दीक करता हो। आपने फरमाया क्या तुझे उस शख्स के इल्म है? उसने कहा नहीं, मगर मैं इससे ज़्यादा बुरा किसी को नहीं देख, मैंने इससे ज़्यादा बुरा किसी को नहीं देखा, इसलिए आपसे सवाल किया। इमाम हनीफा रहमत से अपने अपने शागिर्दों से पूछा ऐसे शख्स के बारे में तुम क्या कहते हो? उन्हें कहा ऐसे शख्स बहुत ही बुरा है, ये सिफत तो काफिर की है। जो आप सुनकर आप मुस्कराए और फरमाया वो शख्स खुदा तआला का सच्चा दोस्त है, वो शख्स खुदा तआला का सच्चा दोस्त है। इसके बाद उस शख्स ने कहा अगर इसका जवाब बताऊं, उसके बाद उस शख्स से कहा अगर इसका जवाब बताऊं तो मेरी बदगोई से बाज रहेगा और जो तुझे नुकसान पहुंचाएगी उससे बचेगा। उसने कहा हाँ। तो आपने फरमाया वो शख्स जन्नत की उम्मीद नहीं रखता बल्कि रब भी जन्नत की उम्मीद रखता। तीसरी कैटेगरी जो थी, हाँ जी। अच्छा जहन्नम से नहीं डरता बल्कि रहा जहन्नम के रब से डरता है, जहन्नम से नहीं डरता बल्कि जहन्नम अल्लाह ताला से इस बात का खौफ नहीं करता कि अपने बादशाहत में किसी पर जुल्म करेगा। हाँ जी अच्छा, मुर्दा मछली खाता है, मछली को मुर्दा मछली खाता है, जनाजे की नमाज पढ़ता है, इसमें रुकू सुजूद नहीं है, जनाजे की नमाज पढ़ता है और नबी सल्लल्लाहु अलैहि वसल्लम पर सलात भेजते हैं, दुरूद पढ़ता है, अंधे की बात पर गवाही देने के माने कि वो गवाही देते हैं कि अल्लाह के सब कोई बाबू नहीं और आप सलम उसके बंदे और उसके गैब पर ईमान है और हजरत मोहम्मद सलम उसके बंदे और उसके रसूल है और मौत को नापसंद करता है, हक बात है जो बरहक है और अल्लाह तला के और माल औलाद फितना है जिसको दोस्त रखता है, ज़ाहिर मतलब इंसान माल जो उसके साथ, तो उसके बाद रहमत बारिश है तो इससे तो भागता है आदमी। यहूद की इस बात की तस्दीक करते कि ले सतर नसार आलाशन, ईसाई बिल्कुल गुमराही पर है और नसारे की इस बात की उनकी तस्दीक करते कि ले सतर यहूद आलाशन। हाँ जब उस शख्स ने ये पुरमग और मुसक जवाब सुने तो खड़ा हुआ और मोहनी पर मुसक सर मुबारक को बोस दिया और कहा मैं कसम खा के गवाही देता हूँ कि आप हक पर हैं। तो असल बात यह है कि वाकईतन बाज बातें ऐसी आ जाती हैं जिसके लिए ज़रा सोचने की ज़रूरत होती है, लेकिन लोग जल्दी मचाते हैं, जल्दी मचाते हैं। वो हमारे काका से रहमतुल्लाह अलैह जब तालीम कर रहा था ना, वो मैंने तालीमात का, तो उसमें भी एक बहुत मुश्किल मज़मून आया था, तो उस वक़्त मेरे ज़ुबान से भी अल्लाह पाक ने निकलवा दिया था कि जल्दी नहीं मचाना चाहिए, और फिर आहिस्ता आहिस्ता अल्लाह ताला उसको खोलता रहा खोलता रहा खोलता रहा खोलता रहा, वो जो मज़मून खुल गया तो बहुत बड़ी चीज़ों से निकल आई। अब अगर हम जल्दी मचा लेते तो हाँ जी गुमराही की तरफ चले जाते। तो ऐसा होता है कि असल में अल्लाह पाक ने हर चीज़ को अपने अपने मायार पे रखा है और चूंकि उम्मत में हर तबके के लोग मौजूद हैं, गहरे इलम वाले भी बहुत सतही इलम वाले भी, दरमियान भी बहुत सारे तबकात है, तो हर एक की रसाई अपनी अपनी जगह तक होती है। जैसे मोहम्मदी रहमतुल्लाह अलैह का रसाई बहुत गहरे उलूम तक थी तो लिहाजा उनके लिए चीज़ें मुश्किल नहीं थी। अच्छा उस इंसान की हुवियत यानी शख्सियत जाती रही जिन्हें वो बन गया, चुनांचे तुमने कभी देखा या सुना होगा कि एक जाहिल तुर्क इल्हाम के बगैर अरबी खान बन गया, क्योंकि उस वक्त इसके अंदर जिन बोलता है जो अरबी खान है, मतलब ये ऐसे होते हैं बाज जिन्नात किसी और वतन के होते हैं, अब वो आ जाते किसी पे चढ़ जाएं, मसलन पश्तो बोलेगा या पंजाबी आदमी बहुत खुला पश्तो बोल रहा होगा तो उसको पश्तो तो आती नहीं है लेकिन वो पश्तो बोल रहा होगा। फिर जब तुर्क आपे में आता है तो अरबी का एक लफ्ज नहीं जाता, नहीं आता उसको। जरा ख्याल फरमाए जब जिन में हुनर और सिफत है तो जिन इंस का मालिक जिन से कब कम होगा, वो इंसान की जुबान से तकल्लम ना कर सके। अब इन छह अशआर में दो बातें मुंतरजे, हक तआला का अपने खास बंदे से तकल्लम फरमाना, जिन्नात और शयातीन का किसी इंसान के जिस्म में तसव्वुर उसकी जुबान से तकल्लम करना, और ये बात दावा मालिक के सबूत में बतौर नज़ीर पेश की। दूसरी बात में जमहूर अहले सुन्नत मुतफिक हैं और अहले इस्लाम के अलावा बहुत से दीगर मजाहब भी इसके कायल है, मगर फलासफा हुकमा इसके मुनकर हैं और इस्लाम में मुतकदीमीन में से मुतज़िला जो फलसफा यूनान से मुतासर और इस्लाम की सही तलीमात से कम आशना थे उसके कायल नहीं थे, और आजकल के मुसलमानों की वो जमात भी जो अंग्रेज़ तालीम की वजह से फलसफे यूरोप से मानूस है और जिसको आजकल के उर्फ में नीचरी कहते हैं इससे मुनकर हैं। पहली बात मैंने सुनत की कई जमातें मुख्तलिफ है, सूफिया के नज़दीक जिस तरह जिन्नात और शयातीन इंसान की जुबान तरम कर सकते हैं इस तरह मलाइका और वाह सालिहीन भी तकल्लम कर सकती है, बल्कि अक्तला जल का भी किसी अपनी किसी बरगजी बंदी की जुबान से मुतकल्लमाना इरशाद फरमाना मुमकिन है, मगर अहले ज़ाहिर के नज़दीक जिन्नात और शयातीन तो फ़ैल करते हैं, मलाइका और वाह सालिहीन अक्तला का फ़ैल नहीं, बल्कि जहाँ कहीं इस किस्म का अदा किया वो शैतानी तलबीस होती है। शैतान बंदों को बहकाने के लिए किसी इंसान के जिस्म में दाखिल होकर ज़ाहिर होता है, दाखिल होकर जाहिर करता है कि मैं फ़लाँ फरिश्ता फ़लाँ वली या खुद अल्लाह ताला हूँ, ताकि लोग गैर हक़ के परस्तिश से गुमराह हो, यही शैतान का मकसद है। हज़रत मौलाना शाह अब्दुल अज़ीज़ रहमतुल्लाह अलैह मुअद्दिस देहलवी ने इस मसले के तमाम पहलू पर खूब फैसला कुन बास फरमाई, मुनासिब मालूम होते को बास मातर जुमा या नकल की जाए। माशाल्लाह इल्मी गुफ्तगू है। جنوں شیاطین کا آدمی کے بدن یا اس کی روح ہوائی و نسمہ میں جو قوتوں کے حامل تصرف کرنا, جس کو عربی میں سراع الجن کہتے ہیں اور عرف میں آسیب اور خبط سے تعبیر کرتے ہیں, اہل سنت بلکہ اکثر فرقہ اسلام کے نزدیک مسلم ہیں. چنانچہ تفسیر نشاپوری وغیرہ میں اس آیت کی کتحت یا تخبت الشیطان من المس میں یوں مذکور ہے, اکثر مسلمان مانتے ہیں کہ شیطان اللہ تعالیٰ کی تقدیر کے ساتھ سر و قتل اور ایزا پر قادر ہے, اور اس مسئلے میں سوائے معتزلہ کی جماعت کو اور کوئی مخالف نہیں, اور اس آیت کی کمزور تعویلی کرتے ہیں. چنانچہ ان کی تفاسیر میں مرقوم ہے, ان کی نقل فضول بلا حاصل ہے. یہ یوحنا و متی وغیرہ کی چاروں جیلوں میں 10-15 کے سیاسی جن کے اور بدن مسرو سے دم عیسوی کے ساتھ اس کے نکالنے کے مذکور ہے, اور حادث میں بھی اس بارے میں بکثرت روایت آئی ہیں. ہر کسی انکار کی گنجائش نہیں. اب ہم بتاتے کہ انسان بھی مرنے کے بعد یہ کام کرتے ہیں نہیں. اس مسئلے میں علماء اہل سنت کا اختلاف ہے. اکثر محققین نے اس کو تسلیم کیا اور بعد میں اس کے عدم امکان کی طرف گئے. منکروں کی دلیل یہ کہ اگر انسان میں بھی یہ کام کرے تو چاہیے کہ اس کی حقیقت جن کی حقیقت میں بدل جائے, حالانکہ انقلاب حقائق محال ہے. انہیں اگر انسان سال ہے تو اس طرح کا ظلم ایزا اس سے کیوں کروا کے ہو سکتا ہے جو نیکی کے خلاف ہے, اور فاسق یا کافر تو مکلان عذاب کے ہاتھ سے کیوں کر نجات پا کر اس کام کی فرصت پاتا ہے. اس بنا پر اس کو تسلیم کرنے والوں کی دو جماعتیں ہو گئی. ایک جماعت کہتی کہ انقلاب کی قبیل سے نہیں بلکہ ایک طرح سے مسخ اخروی ہے, جس کی اصل آخرت میں اور موت کے بعد عذری احادیث کثیر ثابت ہے, اور جب یہ معاملہ مسخ اخروی کی قبیل سے ہوا تو فاسق کے عذاب سے نجات کیوں کر لازم ہے, بلکہ یہ بھی ایک طرح کا عذاب ہے جس میں وہ گرفتار ہے. علماء حنفیہ ماتریدیہ کا مسئلہ یہی ہے. معین جو معتمد ہے علماء ورنہ سے شر برزخ میں کہتے ہیں انسان کبھی عالم برزخ میں مسخ کے ساتھ جن بن جاتا ہے, اور یہ اللہ تعالیٰ کا غضب اور عذاب ہے جس پر وہ نازل کرنا چاہتا ہے, جس طرح عموم سابق اور قرون ماضیہ میں مجربوں کے بندر اور سور بنایا تھا, مگر اس نے نبی صلی اللہ علیہ وسلم کی برکت سے عالم شہادت میں اس امت محرومہ سے بعذاب رفع فرما دیا. مگر وہ جو قیامت کی بڑی علامات سے چنانچہ حدیث صحیح میں وارد ہے کہ اس امت میں قیامت کے وقت صورت بدلنے اور زمین سے میں دست جانے اور پتھر گرنے کے واقعات ہوں گے. وہ مسخ انسان برزخ میں غالباً کفار و مومنین ظالمین یعنی موذیون اور لوگوں میں ہوگا, خصوصاً جو بحالت جنابت مر جائیں یا قتل ہو جائیں. اس طرح مرتد جو توبہ نہ کرے بس یہ لازم نہیں کہ ہر شخص جو ایسا ہو وہ ممسوخ ہو جاتا ہے, بلکہ جس کو اللہ تعالیٰ مسخ کرنا اور عذاب دینا چاہتا ہے اور صلاح کے اولیاء میں بالکل مسخ نہیں ہوتا, اگرچہ وہ جنابت کی حالت میں وفات پا جائیں, اور قیامت میں مسخ بہت ہوگا جیسے کہ وارد ہے. اور اصحاب کاف کے کتے کو بلم بنا دیا جائے اور بلم کو کتا بنا دیا جائے گا, اس کو جنت میں داخل کیا جائے گا, اس کو دوزخ میں ڈالا جائے گا. اس قبیل سے ہر اس شخص کا سر گدے کا سا بنایا جانا جو امام سے پہلے سر اٹھائے یا رکھے, اور اس قبیل سے رشوت خور و واضح حدیث کا مسخ بھی, اور بھی اس کی مثالیں بہت ہیں. اور ایک اور جماعت کہتے کہ نہ انقلاب کے ہے اسے نہ مسخ کے قبیل سے, بلکہ ایک طرح کی مشابہت ہے جو مختلف اصناف کہ افعال و حرکات میں پیدا ہوتی ہے, جیسے کہ روہیلا قوم کے عہد میں ہند لوگوں کو ایک جمعہ ٹیڑھی پگڑی باندھ کر اور زلف لٹکار چند لفظ پشتوں کے سیکھ لیتے اور اپنے آپ کو روہیلا بنا لیتے, ان کی طرح معاملات میں سختی مار پیٹ ہو بے وجہ مل ملاتے. اس طرح یہ ہے, اور مضمون اس حدیث کے جو شخص کسی قوم کے ساتھ مشابہت کرتا ہے بس وہ انہیں میں شمار ہوتا ہے. ان افراد انسان کو جنوں سے کیسے کام کرتے ہیں عرف میں خبیث کہتے ہیں اور ہندی میں بھوت نام رکھتے ہیں بدون اس کے اس کے عقید میں کوئی تیار ہو. یہی مسئلہ ہے جس کو اکثر علماء عرب عراق و عرب نے مختار کیے, اور وہ زیادہ قوی اور زیادہ صحیح بلحاظ دلیل کے اور صحیح دیوال خصوص اس مسئلے کے باعث میں اس اثنا میں اس طرح مائل ہوتے تھے جیسے کہ کئی بار واقع ہوا ہے. شاہ صاحب نے موصوف کے اقسال کے خط میں جواب میں تحریف فرماتے ہیں, بروز و تناسب کے مسئلے میں جو بات آپ نے کتاب سے نقل کی تھی درست ہے, اور وہ فرق بھی جو بروز اور تناسب کے درمیان لکھا تھا صحیح ہے, بلکہ صوفیہ کے نظر اس قسم کے تصرف یعنی کسی روح کا دوسرے زندہ یا مرد انسان کے روح میں ظاہر ہونا اور اصل حقیقت الحقائق تعالیٰ و تقدس کے خواص ہے, اور جب حق تعالیٰ کے نسبت مخلوقات کے ساتھ ان کے نزدیک ظاہر کی بنسبت مظاہر کے ساتھ اور قیومیت مخلوقات میں ہے تو اس قسم کا تصرف ثابت ہے. ہاں اس قسم کے تصرف کا صدور بعض مخلوقات میں جو ملائکہ اور جنات ہیں عادی اور عام ہیں, اور بعض دوسرے مخلوقات میں جو بنی آدم کے ارواح ہے خیر ایک عادت ہے. اور اولیاء کے قصوں میں اس بارے میں بہت کچھ منقول ہے, اور خود شیخ اکبر نے اس بارے میں قدر کافی بیان کیا ہے, اور ارواح بنی آدم کی مشارکت ارواح جنات مثل شیخ سدود وغیرہ کے ساتھ اس باب میں موجب نقصان و حرج نہیں ہو سکتی, کیونکہ مختلف شکل و صورت کے اختیار کرنے میں ملائک و شیاطین میں مشارکت ثابت ہے اور اولیاء سے بھی منقول ہے. چنانچہ قصے چہل غزل سید علی امدانی خود سرو اس قبیل سے, اور ہرگز ملائک اولیاء پر قدح ان کے نقص و شان کا موجب نہیں ہو سکتا. اگر شیطان کو اپنی پیدائش کے تقاضے سے ملائک اولیاء کے ساتھ اس قدر مشابہت حاصل ہو جائے تو کیا مذائق ہے, کیونکہ نیک اور بد لوگ ہر جنس سے آپس میں بہت سے امور کے اندر شریک ہو اور ہے تو ہے ہوتے بھی. مثل مشہور کے جو کچھ آدمی کرتے بندر بھی کرتے, فرق یہ کہ شیاطین مثل شیخ سدود وغیرہ یہ تصرف بنی آدم کے ساتھ ستانے اور اپنے لیے دعوے خدائی اور طلبات اور نظر قربانی چاہنے کے لیے کرتے ہیں, اور واہ مقدسہ اس لیے کرتے ہیں کہ کسی ایسی روح میں کوئی علم القا کرے یا کوئی اچھی کیفیت پیدا کر جو اس عمل کے قابل ہو. وہ نیک اور بدوں کے قصد و عزائم اور نیتوں کے فرق کا مدار زیادہ ہے ان کے نیک یا ناپاک ملکہ پر ہوتا ہے, ورنہ بظاہر شہید اور کافروں کا عمل ہتھیار استعمال کرنے اور تیغ وغیرہ چلانے اور کواہ جانے اور سواری کرنے میں حصہ ہوتا ہے, اور فرق جو دونوں فریقوں میں وہ اچھی یا بری نیت کے روح سے ہوتا ہے. اور پس ارواح مقدس کے اس عمل کے مشابہت شیخ صدو وغیرہ کے شیاطین کے عمل کے ساتھ ایک اور عمل کا دوسرے عمل سے مشابہ ہونا صوفی کے نزدیک چندہ بھی نہیں, بلکہ ان ارواح میں یہ مثال سمجھانے کے لیے جا بجا مذکور ہے. حتیٰ کہ حضرت مقدس ربوبیت کے حق میں چھ جائے کہ دوسرے ارواح کے لیے نائب شیخ ابن فارد مصر علیہ رحمت موقع اور مولانا رومی کو دوسرو مسلم شرم اسمانی کو فارسی میں فرماتے ہیں, جب جن آدمی پر غالب تو آدمیت سے آدمیت کا وصف نابود ہو جاتا ہے, جب جن کو ایک آدر حوصلہ حاصل ہو تو جن کے خالق کو کیا کچھ نہیں ہوگا. اور اس مقام کا راز ہے کہ جو نسبت روح کو اپنے بدن کے ساتھ قیومیت کے لحاظ سے ہوتی ہے, ممکن ہے کہ وہی نسبت کسی اور روح کو جو اس روح سے مطلقاً زیادہ وسعت و قرب رکھتی ہو اس روح کے ساتھ حاصل ہو جائے اور وہ روح روح کا حکم پیدا کر لے, اور جس کا در وسعت اطلاق زیادہ ہو یہ سب زیادہ ضرور پتا ہے. حتیٰ کہ حقیقت الحقائق میں جو تمام روح اور روح کی روح ہے یہ معنی زیادہ کامل اور زیادہ وافر متحق ہوتے ہیں, اور حضرت الوہیت سے ہر روح پر یہ تصرف فائز ہو سکتے ہیں. ہاں قابل کے استعداد کی شرط یہ ہے کہ وہ یہ کہ جو قواعد تصوف پر چسپاں ہو سکتی ہے, لیکن علماء ظاہر اس قسم کی تلبیسات شیاطین کو جن پر عمل کرتے ہیں, کیونکہ اس قسم کا تصرف ان کے نزدیک بےچما ثابت ہے. پس یہ جنات و شیاطین کسی روح میں اس قسم کا تصرف کرتے ہیں اور کبھی نام کسی بزرگ کا لیتے ہیں تاکہ لوگ انکار پر آمادہ ہو, تعظیم کے ساتھ پیش آئے. ان کے کلام کو اعتقاد سے سنے اور مسائل تصوف مضامین و فصوص کو سمجھ لینا جنات و شیاطین کے نزدیک آسان کام ہے. یہ بہت لمبا ہے, میں صرف اتنا عرض کروں گا, ایک اچھا ٹیسٹ ہے, بہت اچھا ٹیسٹ. مثلاً کوئی شخص ہے جس پہ کوئی جن آئے اور وہ کہہ دے کہ میں فلاں بزرگ ہوں یا یہ ہوں, تو اگر وہ مثال کے طور پر فساد کی نیت سے آیا ہے تو اس کو اگر کہہ دے کہ قرآن پڑھ لو تو نہیں پڑھ سکے گا, نہیں پڑھ سکے گا. ہاں جی, تو جو واقعی کوئی اور ہوگا تو جو صحیح ہوگا تو پڑھ لے گا. حلیمی صاحب رحمۃ اللہ علیہ ہمارے بزرگ تھے, ان نے خود مجھ سے فرمایا تھا کہ میں جس قبرستان میں بھی جاتا تھا تو ہر بہت سارے قبروں سے بزرگ اٹھ جاتے اور جو ہے نا وہ مجھے سلام کرتے تو مجھے کہتے کہ ہم فلائیں فلائیں, تو میں حیران تھا, میں نے کہا اتنے اولیاء میرا استقبال کرتے ہیں, تو میں نے کسی سے اس کا ذکر کیا, انہوں نے کہا حضرت آپ ذرا ان سے تھوڑا سا کہہ دینے کہ تھوڑا سا قرآن پڑھے مجھے فائدہ ہو جائے گا. تو اگر اس نے قرآن پڑھ لیا تو وہ تو پھر واقعی کسی ولی کا روح ہے, اور اگر نہیں پڑھ سکا تو بس پھر نہیں ہے. تو ایسے ہوا کہ کہتے اس کے بعد جب میں جس سے کہتا تو اس میں سے کئی سینکڑوں میں کوئی ایک پڑھ لیتا ورنہ باقی غائب ہو جاتے. تو مجھے پتہ چل گیا کہ تو میرے ساتھ دھوکہ ہو رہا تھا. تو دھوکے والی بات تو صحیح ہے لیکن صحیح والی بات بھی صحیح ہے, سمجھ آئے گی نا بات, دھوکہ والی بات بھی صحیح ہے لیکن صحیح والی بات بھی صحیح ہے. اچھا, تو میں نے ان سے پوچھا کہ حضرت آپ کے ساتھ ایسے کیوں ہو رہا تھا, کیوں کر رہے تھے وہ؟ کہتے مجھ میں تکبر پیدا کر رہے تھے کہ تو اتنا بڑا بزرگ ہے کہ تیرے لیے سارے لوگ اٹھتے ہیں. ہاں جی, تو اللہ پاک نے مجھے اس سے بچا دیا. یہاں پر ہمارے ساتھیوں میں ایک صاحب کشف ہیں لیکن اس کی کشف غلط ہے, صحیح لوگ بھی ہیں لیکن بعض کی غلط ہوتی ہے, مطلب اس میں دوسری چیزیں انوالو ہو جاتی ہیں. تو اس نے مجھے کہا جی مجھے تو یہ آ رہا ہے نظر اور یہ نظر آ رہا ہے اور یہ ہو گیا وہ ہو گیا فلاں ہو گیا, میں چپ تھا. آخر میں نے کہا اچھا یوں کرو, جب وہ صاحب پھر آ جائے نا تو ان کو کہو مجھے سورہ اخلاص سنا دو. ہاں جی, تو اگلے دن میرے پاس آئے, کہتے میں نے اسے کہا سورہ اخلاص سنا, تو وہ تو بڑا غصہ ہو گیا کہ کیوں اچانک تو نے اس قسم کی بات کی. ہاں جی, میں نے کہا بھائی میں نے قرآن پاک کی درخواست کی ہے, تو چلا گیا. چلا گیا تو کہتے ہیں کہ پھر آ گیا, تو پھر میں نے کہا بھائی اس طرح ہے, تو پھر چلا گیا. میں نے اسے کہا بھائی جب تک وہ سورہ اخلاص نہ سنائے تو اس کی کوئی بات نہ سننا. ہاں جی, کہتے پھر چند دن کے بعد اس نے کہا قل ہو اللہ. ہاں جی, تو یعنی بدل کے. ہاں جی, تو میں نے کہا بس یہی اتنی پریکٹس اس نے کر لی, لیکن اس سے زیادہ نہیں کر سکے گا. ہاں جی, تو میں نے کہا بھائی بھائی صاحب آپ کی کشف خطرناک ہے, اس پہ عمل نہ کیا کرو, کیونکہ آپ کے ساتھ دھوکہ ہو رہا ہے. جب دھوکہ ہو رہا ہو تو پھر ثابت ہو گیا, تو پھر اس کے بعد اس کے اوپر عمل نہ کرے. اس طرح ایک اور ساتھی تھے اس کے ساتھ, تو اس سے بھی زیادہ ہوتا تھا, تو الحمدللہ وہ بھی ماشاءاللہ سمجھ میں آ گیا ان کا. تو لیکن اچھے لوگ بھی صحیح لوگ بھی ہیں, ان کا صحیح کشف بھی ہوتا ہے. تو اب صحیح صحیح ہوتا ہے, غلط غلط ہوتا ہے. تو ذرا مطلب ان چیزوں کو جاننا پڑتا ہے کہ مطلب اگر کوئی صحیح چیز کو جانتا ہو تو اس کے ساتھ دھوکہ نہیں ہو سکتا. لیکن اگر صحیح کسی ہوتی, عوام آپ کو پتہ ہے عوام کو یہ چیزیں تو معلوم نہیں ہوتی, تو عوام کے ساتھ یہ دھوکے بہت ہوتے ہیں. آپ کو پتہ عوام اکثر مجذوب کے پیچھے پھرتے ہیں, حالانکہ مجذوب کا بالکل واحد فارمولہ ہے کہ وہ خود معذور ہے لیکن مقتدا نہیں ہو سکتے. ہاں جی, لیکن عوام مجذوب کی بات مانتے ہیں. بھائی مجذوب خود مجذوب ہے نا, مطلب تو بیچارہ معذور ہے, تو آپ ان کی بات کیسے نہیں وہ کریں گے شریعت کی بات. تو شریعت ہوش کے ساتھ تعلق رکھتا ہے, شریعت ہوش کے ساتھ تعلق رکھتا ہے. اب فرق صرف یہ کہ معذور کس وجہ سے ہے. اگر وہ اللہ کی محبت میں عشق میں اس حد تک پہنچائے تو وہ ولی اللہ ضرور ہے, مقتدا نہیں ہے. ولی اللہ ضرور ہے, مقتدا نہیں ہے. اور اگر کسی اور وجہ سے ہوئے تو پھر تو نہ ولی اللہ ہے نہ مقتدا ہے, پھر تو اس کی بات ہی نہیں ماننی چاہیے, پھر تو کچھ بھی نہیں نا. لہذا چونکہ ہمیں پتہ نہیں ہے کہ وہ کس وجہ سے, لہذا ہمیں بے ادبی کسی کی بھی نہیں کرنی چاہیے, لیکن ان کو مقتدا بھی نہیں بنانا چاہیے. بس یہی مطلب صحیح طریقہ ہے, اس سے انشاءاللہ ہم سب کو فائدہ ہوگا. ہاں, یہ کسی اور وقت اس پہ تفصیل سے بات کر لیں, کیونکہ بہت لمبا مضمون ہے. آگے مولانا اس بات کے ثبوت میں کہ اختلاف سے بندے کی زبان سے تکلم فرمانا ممکن ہے ایک نظیر پیش کرتے ہیں. شیر گیرار خون نر شیر خرد تو بگوئی او نہ کرد آباد کرد, شیر گیر اس شیر کے ترسد بگو شرحرا اس کور کو پرسد امو. دیکھو اگر کوئی مس شراب شیر نر کے مقابلے میں اس کا خون پی جائے تو تم کہو گے یہ بہادرانہ کام اس نے نہیں کیا بلکہ اس شراب نے کیا جو اس نے پی رکھی ہے, اور کہو گے مس شراب بلا شیر سے کب ڈرتا ہے, اور راستے کا پتہ اندھے سے کون پوچھتا ہے. ہاں, اندھا ہی پوچھ سکتا ہے. یعنی جس طرح مس شراب کا یہ غیر معمولی شجاعت کا کام کسی خارجی چیز کی تاثیر کے ساتھ منسوب کیا جاتا ہے, اس طرح مس شہود کا یہ غیر معمولی کلام کسی دوسری ہستی کا کلام سمجھنا چاہیے. آخری مصرع سے مقصود یہ ہے کہ جس طرح صحیح البصر آدمی کو جب کوئی راستہ دریافت کرتا ہو تو اندھے سے نہیں پوچھتا بلکہ کسی صاحب نظر ہوا کہ فراہ سے پوچھتا ہے, کیونکہ اندھے کو اپنے رمائی کے قابل نہیں سمجھتا. اس طرح مس شراب بھی شعر وغیرہ خوفناک بلاؤ کی خاطر میں نہیں لیتا, اکثر نسخوں میں دو شعر آگے پیچھے درجے اور چوتھے مصرع بعد نسخوں میں درجے. ہم نے شروع کی ترتیب و اچھا اب اس میں دیکھیں نا کہ یعنی شراب پی کر آدمی بہادر ہو جاتا ہے, اس کی وجہ ہے کہ وہ بہت ساری چیزوں کو خاطر میں نہیں لاتا, ان کو سمجھ نہیں ہوتی. یعنی کچھ چیزیں ایسی ہوتی ہیں جو اس کو جو ہے نا بے خوف بنا دیتی. تو اب اگر وہ اس میں کوئی بہت بہادرانہ کام کر لے تو کوئی کہے گا بھائی یہ تو اس نے نہیں کیا, تو شراب نے کیا جو اس نے پی ہوئی ہے. ہاں جی, کیونکہ ظاہر مطلب اگر شراب کے بغیر ہوتا تو یہ کر ہی نہیں سکتا تھا. تو یہ اس قسم کی چیزیں ہیں جو انسان کے اندر تصرف کرتی ہیں. آج کل تو جو پلیئرز ہیں ایتھلیٹس, ان کے ڈوپنگ ٹیسٹ کروایا جاتا ہے نا, ڈوپنگ ٹیسٹ کروایا جاتا ہے کہ اس نے کہیں انجیکشن تو نہیں لگایا. کون سا انجیکشن؟ हाँ स्टीराइड क्या होते, हाँ वो इंजेक्शन होते हैं, उससे इंसान चुस्त बन जाता है, उसका मतलब जैन उदम बढ़ जाता है, और मतलब जैन वो मसल्स भी डेवलप हो जाते हैं, तो वो मुकाबले जीत सकता है। तो उस चीज़ को, मायार को बरकरार रखने के लिए दो तरीके हैं, या तो सबको लगाया जाए इंजेक्शन, फिर मुकाबला बराबर का होगा, और या किसी को भी न लगने दीजिए, न लगाने दिया जाए, फिर मुकाबला बराबर का हो सकता है। तो ये तो बहुत मुश्किल है कि सबको इंजेक्शन लगा दिया जाए, तो लिहाजा उनने कानून बनाया कि भाई कोई भी इंजेक्शन नहीं लगाएगा। हाँ जी, तो जिसका इंजेक्शन लगाना साबित हो जाए तो बेशक जीत भी जाए, वो डिस्क्वालीफाई हो जाता है, क्योंकि उसका जो है ना वो, यानी उसकी जो जीत है वो उसकी तरफ मंसूब नहीं होती, वो उस की तरफ मंसूब होती है, मतलब जो उसने इंजेक्शन लगाया होता है। दर सुखन पर्दा जर अजराजे कोहन तू बगोई बादा गोफ्ता असुखन। और अगर वो मस्त राज कदीम के मुतालिक, राज कदीम को मतलब कशाई करे, तुम कहोगे बात शराब ने कही यानी कहलाई है, वरना इसमें ऐसे नुक्ते की बात कहाँ यानी की लियाकत। बादाय रामी बुवद इन शरो शूर नूरी हकरानी इस फरहंग हजूर। अब हम पूछते हैं कि जब शराब में इसके अंदर शोर शर हो कि वो इंसान के बाजू में शर्फ गनी की ताकत और उसकी ज़ुबान में कशफ इसरार की लियाकत पैदा कर ले, तो क्या अल्लाह तआला के नूर में लियाकत और ताकत नहीं है। ये बहुत सारे सारे फासिक व फाजर शायर जो होते हैं, ये शेर से पहले शराब पीते हैं। हाँ जी, उससे उनको जोश आता है और जोश में फिर वो लिखते जाते हैं। हाँ जी, ये चीज़ भी है। तो मतलब ये है कि इन चीज़ों पे नज़र होनी चाहिए। के तरज तू बिल्कुल खाली कुनत तू शुई पस्तो सुगन आली कुनत, कि वो तुमको तुमसे बिल्कुल खाली कर दे, फिर तुम तो पस्त और कलदम हो जाओ, और वो खुद तुम्हारी जुबान से सुबहानी वगैरह आला पायम कलाम निकलवाए, यानी तू मदहोश हो जाए, तेरी जो बात है वो ख़त्म हो जाए, तो फिर उसके बाद उसकी बात चल पड़े। हाँ जी, क्योंकि जब तक तेरी दरमियान में मिलावट रहेगी तो उसकी तरफ वो बात नहीं जाएगी, तो आपकी बात की मिलावट को पहले ही ख़त्म कर लेता है, फिर उसके बाद जो है ना वो चीज़ आती है। हाँ जी, बल्कि ये हमारे यहाँ बहुत ज़्यादा तसव्वुफ़ का बहुत बड़ा मसला है, फना के बाद बका आता है, कि इंसान जब अल्लाह ताला में फना हो जाता है यानी फानी हो जाता है, फिर अल्लाह जल्ल शानों की तरफ से उसको इल्का होता है, और वो फिर जाने वो इल्का फिर मन जाने बिल्ला होता है। गर्चे कुरआन अजलबी पैगम्बर अस्त हर की गोयत हक न गुफ्त वो काफिर अस्त। देखो कुरान मजीद अगरचे पैगम्बर के लिए मुबारक से बहिमा हक ताला का कलाम मानना हमारे ईमान है, और जो जो ऐसा न कहे तो वो काफिर है, यानी कुदूर सम का कलाम आप कह सकते हैं, यही तो काफिर कहते हैं ना वो जो मुखालिफ है, वो कहते हैं ये तो आप सल्लल्लाहु अलैहि वसल्लम ने लिखी। हाँ जी, तो हम कहते हैं नहीं, अल्लाह पाक का कलाम है। गर्च अच्छा चू हमाए बेखुदी परवाज करद आंसू खून रबाए जीद आगाज करद, अलगर जब बेखुदी उफना की हम हुमा ने परवाज किया तो हजर बायजीद रहमतुल्लाह ने फिर वही बात कहनी शुरू की। अकल रा सहले तहयुर दर्ब रबूद जा कवी तर गुफ्त का अव्वल गुफ्त बूद, यानी उनकी अकल मसला अदबीन है कि हैरत का सैलाब बहा ले गया, और जो ऐसे फितना खेज अल्फाज कहने से माने हो सकती थी, चुनाचा बुनने उन अल्फाज से भी ज्यादा सख्त लफज गए जो पहले कहे थे। नीस्त अंदर हब्ब इल्ला खुदा चंद जुयू जी समा दर समा, यानी कहा मेरे जुब्बे में सिवाय खुदा के और कोई नहीं, तुम खुदा को जमीन आसमान में कब तक तलाश, यही तो खुदा है जो जुब्बे में नमाया है। इस कौल के कवितर होने की वजह यह कि पहले कौल की तो ये तावील भी उसकी सुभानी माजम शानी अल्लाह के कौल की हकायत हो, उस कौल में तावील की मतलब गुंजाइश नहीं। मुकाशिफात में लेकर यही कौल ले सफ़ी हुब्बी सल्ला शेख अबू सईद ने बरसर मेम्बर कहा था, और इमाम हरमैन के वालिद शेख अबू अहमद बहुत सिद्दीक जो थी किसी ने उस पर इतराज़ नहीं किया, वो जो उधर बैठे थे। आमुरीदा जुमला दीवाना शुदन कारो हादर जिसमें पाकश मीजदन, वो मुरीद जिनको बायजीद ने कहा था अगर फिर ऐसी हरकत तो मेरी छुरी मारना, सबके सब ये मामला देखकर बेताब हो गए, उनके जिस्म पाक में छुरियां घूमने लगे। अरे उनने तो कहा भी था और फिर हालत भी ऐसी थी। हर के चूम हैदा ने कर्द को कार कार मीजत बीर खुदरा बेस तू, हर एक के मुरीद को कोह के मुलहदों की तरफ बेतहाश अपने पीर को चुरी मारता था। हर के अंदर शेख थे में खुरीद बाज गुना और तने खुद में तरीद, मगर तमाशा हुआ कि जो शेख शेख के बदन में तलवार तो उल्टा अपने बदन को पाट डालता था या तलवार वो खुद उसके ऊपर गिरती। यक असर ने बरतने आजू फनून वहां मुरीदा खस्तो गरका बखून, मिस साहब कमालात बायजीद के बदन पर तो जख्म का एक निशान भी नहीं था और इधर हर मुरीद जख्मी खून में गर्क हो गए थे। हर के ओ सुई गुलोश जख्म बुर्द, हर के खुद बुबरीद अदीद वो जार मुर्द, जिसने उनके गले पर वाले खुद अपना गला काटा देखा और बुरी तरह मरा। हाँ जी, वहां के ओरा जख्म अंदर सीन अजद सीन अश बिशकाफ शुद मुर्दा अबद, जिस शख्स ने उनके सीने में जख्म मारा खुद उनका अपना सीना चाको और हमेशा के लिए मर गया। वहां के आगे बूद जा साहिब किरा दिल नदादश कि जना जख्मी गिरा, और शख्स जो बाकबाल मर्द के मरतबे से आगा था उसके दिल ने जात नहीं दी कि कोई कार जख्म ले। हाँ, मामूली शिरके लगाने से वो भी बाज नहीं रहा। नीब दानिश दस्ते हो रहा बस्त कर जा बुर्द इल्ला के खुद रखस्त खुद, उसकी जरा सी अकल ने जो शेख के कार जख्म लगाने से मान हुई उसके हाथ को उसकर से रोक दिया। उसने अपनी जान तो बचा ली मगर शेख के शिरके लगाने की बर्दाश्त में अपने आप को जख्मी कर लिया। अगर पूरी अकल होती तो ऐसा तकलीफ ना करता। रोज गश तो आ मुरीदा कास्ता नोहास खा नशा बरखास्ता, अगर दिन चढ़ा और ये बात मुश्तेर हो गई कि मुरीद जो संगामा खूबी में शामिल थे मरकर कम हो गए तो उनके घर से नोह की आवाज़ें बुलंद हुई। पेश हो आमद मजारा मर्द जन कायद व आलम दर्ज दर एक पीरहन पेरहन मजार व मर्द जन ने चर्चा सुनकर अर्जा के पास आया और बकमाल किद बोले कि वो बुजुर्ग जो इसके दर्जा में कमालात है वह दोनों जाना आपके एक पीरहन में समा रहे हैं। ईतने तो गर्तने मुर्दम बोधे चूतने मुर्दम से खंजर कम शुदे, फिलवा के आपके वजूद की कोई खास हैसियत रखते चुनाचे अगर आपके बदन लोह का साहब बना हुआ होता तो न खंजर के वार से लोह की तरफ बदन की तरफ फना हो जाता। बाखुदे बा बेखुदे दो चार जद बाखुद अंदर दीदे खुद खार जद, इस वाक्य हकीकत थी कि हस्ती ने इस तारीख हस्ती का मुकाबले किया जो फना फिल्ला और बाकी बिल्ला था, तो इस मुकाबले हस्ती ने मस्ती के मुकाबले में आल हस्ती अरेस्ती ने अपने आंख में कांटा मार लिया, यानी खुद अपनी अजीत का सामान कर लिया, यानी हजरत बायजीद बुस्तामी का मसब का किस्सा खत्म हुआ। तो असल में बात यह है कि इसमें हमारे लिए एक सबक है कि अगर हम इन बातों को जानते हों, होश और मदहोशी के हालात अलग अलग होते हैं, तो हुक्म लगाने में जल्दी नहीं करेंगे, न उसकी बात को मानेंगे न उसकी मुकाबले में आएंगे। हाँ जी, ये अगर ऐसी सूरत हाल कभी हुई तो हम कह देंगे कि इस वक्त ये होश में नहीं है क्योंकि उसके बाकी हालात भी ऐसे होंगे कि होश के नहीं होंगे। हाँ जी, तो ऐसे जैसे कि हजरत का मिसाल दिया कि इमाम अल-हरमैन के वालिद मौजूद थे, बड़े बड़े उलमा मौजूद थे, उस साहब ने मेंबर के ऊपर ऐसे कह दिया तो खामोश रहे। अल्लाह अकबर अल्लाह अकबर। الله أكبر الله لا إله إلا الله صلى الله على سيدنا مولانا محمد وعلى وسلم اللهم رب هذه الدعوة دعوة الصلاة كما تأتى محمد الوسيلة والفضيلة وبس مقام محمد الذي إنك لا تخلف الميعاد اللہ کی معرفت اور بندوں کی معرفت یہ دونوں ضروری ہے, یعنی بلکہ اپنی نفس کی معرفت بھی ضروری ہے. اس کی وجہ ہے کہ مقامات کی مطلب جن شناخت وہ بندوں کی معرفت سے انسان پہچانے. جیسے میں نے عرض کیا کہ جو شخص اس وقت مدہوش ہے, ہوش میں نہیں ہے, تو اس کے لیے احکامات الگ ہیں, تو اس پر ان احکامات کو لاگو کرنا جو اس کے اوپر نہیں ہے تو یقیناً یہ غلطی ہوگی. تو جو ایسا کرتے ہیں تو غلط کرتے ہیں, اور جو ہوش میں ہے تو وہ اپنے لیے اس میں سے کوئی راستہ نہیں نکال سکتے ہیں. ان کے اوپر پورے احکامات لازم ہیں, وہ اپنے احکامات پر عمل کریں گے. میں جب 2008 میں رومی کانفرنس میں گیا تھا تو وہاں ترکی سے کچھ لوگ آئے تھے, انہیں رومی رقص ویڈیوز کے ذریعے سے دکھانا چاہا. اللہ کا شکر ہے کہ وہ چلے ہی نہیں, لہٰذا وہ چل تو نہیں سکے, لیکن اناؤنسمنٹ ہو گئی تھی. تو اس وقت مجھے جب اس کے اوپر کمنٹ کرنے کے لیے کہا گیا تو میں نے کہا ایک چیز ہوتی ہے وجد, جو غیر اختیاری چیز ہوتی ہے, ایک اندرونی جذبے کی وجہ سے آتی ہے جو انسان کے اختیار میں نہیں ہوتا, تو وہ معذوری ہے. ہاں جی, اس کو اللہ تعالیٰ اس پہ نہیں پکڑتے. البتہ وہ اندرونی کیفیت کا اظہار ضرور ہے, یعنی اسے وہ پتہ چل جاتا ہے, لیکن اس کیفیت کی وجہ سے جو کچھ کر رہا ہے تو وہ معذوری ہے. چاہے وہ جمپ لگا رہا ہے, چاہے چیخ رہا ہے, چاہے رو رہا ہے, چاہے کچھ بھی کر رہا ہے, تو وہ سب وجد میں شامل ہیں. لیکن تواجد جو ہے وہ آرٹیفیشیل ہوتا ہے. مطلب یہ کہ آرٹیفیشیلی انسان کو حال حاصل نہ ہو, لیکن اس طرح پوز کر لے, اس طرح شو کر لے, تو اس کی گنجائش نہیں ہے. جو اس طرح کرے گا تو مجرم ہو جائیں گے. جس قسم کی اگر بے خدا بات کریں گے, یعنی عقیدے کے خلاف بات کریں گے, تو کافر ہو جائیں گے. اب جو مجذوب ہے یا جو موش میں نہیں ہے, تو اگر ایسی بات کرے جسے لوگ کافر ہوتے, وہ تو کافر نہیں ہوگا, کیونکہ اس پہ تو شریعت ابھی لاگو نہیں ہے. ہاں جی, لیکن جو اس کی نقل کرے گا وہ کافر ہو جائے گا. اور اس طرح اگر کوئی عمل غلط کر رہا ہے, شریعت کے خلاف کر رہا ہے, تو اس کی طرح اگر کوئی کرے گا اور یہ ہوش میں, تو یہ گناہگار ہو جائے گا, فاسق ہو جائے گا. تو میں نے کہا تواجد فسق و فجور ہے, اور رومی رقص بھی تواجد ہے, کیونکہ یہ لوگ جو رقاص ہیں یہ تو آرگنائز طریقے سے اس کو کر رہے ہیں نا, یہ تو ہوش میں ہے, یہ تو باقاعدہ ایک پری پلانڈ طریقے سے مطلب وہ کر رہے ہیں, تو یہ تو وجد نہیں ہے, یہ تو تواجد ہے. وہ تواجد جو ہے نا, مطلب ظاہر کہ وہ اس کی گنجائش نہیں ہے, لہٰذا یہ مطلب یہ جرم ہے. تو اس طریقے سے الحمدللہ اللہ پاک کا شکر ہے کہ وہ بات, اس طرح دو تین باتیں اور ہو گئی. مطلب میرے یہ ہے کہ ان چیزوں کی معرفت ضروری ہے تاکہ لوگ وقت پر صحیح فیصلہ کر سکے, اور یہ والی بات کہ انسان کو اپنی اصلاح کی طرف توجہ دینی چاہیے, یہ بنیادی چیز ہے, کیونکہ یہ وقت پھر نہیں ملتا. اپنی اصلاح کے لیے انسان کو چاہیے کہ اپنے دل کی اصلاح کرے, اپنے نفس کی اصلاح کرے, اپنے عقل کی اصلاح کرے, ان تینوں کی اصلاح کرے. ان تینوں کی اصلاح کے بعد ہی انسان کو وہ کیفیت حاصل ہو سکتی ہے کہ وہ نفس مطمئنہ والی اور کیفیت احسان والی, کہ جس سے انسان عمل کو کامل کر دیتا ہے. اللہ تعالیٰ میں بھی نصیب فرمائے. واخر دعوانا. اب ہم ذکر کرتے ہیں. لا الہ الا اللہ, لا الہ الا اللہ, لا إله إلا الله 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 محمد رسول الله لا إله إلا هو 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 لا إله إلا لا إله إلا هو 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 لا إله إلا لا إله إلا هو 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 حق 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 Huck, 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 Allah, 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 الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين اللهم اجعلني صبورا واجعلني شكورا واجعلني في عين صغيرة وفي الناس كبيرة اللهم ادع في أرضنا بركتها وزينتها وسكنها ولا تحرمني بركة ما أعطيتني ولا تفتني فيها ما حرمتني اللهم احسن خلقي فحسن خلقي وزن بقلبي وازن غيظ قلبي واجعلني من مضلات الفتن ما حيتنا اللهم لكني حجة الإيمان دل ممار ربي أسألك خير ما في هذا اليوم خير ما بعده اللهم إني أسألك خير هذا اليوم فتح ونصر ونور ودعاء وبركة ودعاء اللهم إني أسألك العفو والعافية في الدنيا ودنياي وأهلي ومالي اللهم استر عورتي وأمن روعتي واللهم أفضني من بين يدي ومن خلفي وعن يميني وعن شمالي من فوقي وأعوذ بعزمتي كبي أن أطال من تختي يا حي يا قيوم برحمتك أستغيث أصلح لي شاني كله ولا تكلني إلى نفسي طرفة عين أسألك بنور وجهك الذي أشرقت له السماوات والسماوات والأرض بكل حق نور لك وبحق سائلين عليك أن تقيدني وأن تجيرني من النار بقدرتك اللهم اجعل أول هذا النار صلاحا وأوسطه فلاحا وأخيره نجاحا وأسألك خير الدنيا والآخرة يا أرحم الراحمين اللهم اغفر لي ذنبي واحصي شيطاني وفك رهاني وثقل ميزاني واجعلني في الندي الأعلى اللهم كني عذابك يوم تبشر عبادك اللهم رب السماوات السبع وما زلت ورب الارزين وما قلت ورب الشياطين ما ضلت كل جار من شر خلق اجمعين افرد علي احد منهم او يتعز جارك تبارك اسمك لا اله الا انت لا شريك لك سبحانك اللهم اني استغفرك لذنبي واسالك رحمتك اللهم اغفر لي ذنبي واسلي في داري وبارك لي في رزقي اللهم اجلني من التوابين واجلني من المتطهرين اللهم اغفر لي واهدني وعافني وارزقني وعافني وأهدني لمختلفي من الحق بإذنك. اللهم اجعل في قلبي نورا وفي بصري نورا وفي سمي نورا وعن يمي نورا وعن شمالي نورا وخلفي نورا ومن إمامي نورا وجل لي نورا وفي أسبي نورا وفي لحمي نورا وفي دمي نورا وفي شعري نورا وفي بشري نورا وفي لسان نورا وفي نفسي وجل في نفسي نورا وعزم لي نورا وجل لي نورا وجل من فوق نورا ومن تحت نورا. اللهم آتي نورا. اللهم افتح لنا باب رحمتك وسهل لنا من باب رزقك وسهل لنا باب رزقك. اللهم احسبني من الشيطان. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك التواب الرحيم. وصلى الله عليه وسلم.